जैन शिक्षण कतिजना हिजो अस्ति नदेखेको कार्यक्रम आज देख्न पाइयो। अब हामी अगाडि बढ्नेछौँ। युहन्ना सात अध्यायमा हामी पल्टाएर आज हामी पवित्र शास्त्र परमेश्वरको वचन सुन्नेछौँ। युहन्ना सात अध्याय हामीले यी दिनहरूमा अनुभव समयहरू पाइरहेका छौँ। तीन दिन लगातार यसरी हामी सँगै हुन पाउन तपाईँले जो प्रार्थना गर्दै तीन दिन कोही कोही त निकै टाढादेखि लगातार आउनुभयो अनि परमेश्वरले हामीलाई यसरी जुट्न सहायता गर्नुभयो, उहाँलाई धन्यवाद छ। र सायद तपाईँहरू बिचमा कोही कोही हुनुहुन्छ जो चाहिँ हुनसक्छ पहिलोपटक कहिले पनि यो ठाउँमा यसरी यसको सभामा आउन नपाउनु भएकाहरू, तर आज चाहिँ तपाईँ कसरी आइपुग्नु भयो, कसैले तपाईँलाई ल्याइदिनु भयो यहाँ आउनलाई निम्त दिएर हामी सम्पूर्ण मण्डली परिवार तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँले जान्न पाउनु भएको होस्, जुन चाहिँ परमेश्वरले तपाईँको लागि चाहनुहुन्छ त्यो के हो भने तपाईँले उहाँलाई चिन्न, जसले तपाईँलाई बनाउनु हो तपाईँले चाहिँ आफ्नो सृष्टिकर्तालाई चिन्न, अनि तपाईँले आफ्नो जीवन के को लागि रहेछ तब थाहा पाउनुहुन्छ। अब हामी फेरि एकचोटि प्रार्थना गरौँ। हामीले परमेश्वरसितको हाम्रो यो अचम्मको सम्बन्ध संगतिको विषयमा विचार गर्दै आयौँ, जुन चाहिँ त्रिएक परमेश्वर पिता अनि पुत्र अनि पवित्र आत्माको कारणले सम्भव भएको छ। अनि हामीले चाहिँ हिजो विभिन्न सत्यताहरू हेर्यौँ अनि अस्ति पनि, अनि ती मध्ये हामीले एउटा महत्त्वपूर्ण सत्यतालाई केही मनन गर्न मौका लियौँ। त्यो के भने परमेश्वर ख्रीष्ट येशूमा विश्वास गर्नेहरू भित्र बस्नुहुन्छ, उहाँ हामी भित्र एक एक भित्र बस्नुहुन्छ, उहाँ हामी सामूहिक भित्र पनि बस्नुहुन्छ। अनि अहिले हामी योहन्ना सातमा पल्टाएका छौँ अनि त्यहाँ चाहिँ हामी 37 पढ्न थालौँ। यहाँ चाहिँ प्रभु येशु ख्रीष्टको निम्तो छ। ध्यान दिएर सुन्नुहोस्, सायद आज यो निम्तो सुनेर तपाईँले अनन्त जीवन पाउनुहुन्छ। यदि तपाईँ धेरैदेखि चाहना गर्नुभयो भने, बुझ्न चाहनुभयो भने र आफू आफ्नो खाँचो महसुस गर्नुभयो भने योहन्ना सातको 37 अन्तिम दिनमा चाडको मुख्य दिनमा येशु उभिनुभयो र यसो भन्दै कराउनुभयो, ठुलो स्वरले कराउनुभयो, कोही तिर्खाउँछ भने ऊ मका आओस् र पियोस्, तपाईँ यदि मुक्तिको निम्ति धार्मिकताको निम्ति साँचो परमेश्वरको निम्ति वास्तविकताको निम्ति देखाउने व्यक्ति हुनुहुन्छ भने र आफ्नो पाप महसुस गरेर आफ्नो रित्तोपना बुझेर मेरो जीवन रित्तो छ, म यहाँ मसँग यहाँभित्र रित्तो छ भनेर तपाईँले बुझ्नु भएको छ भने हुनसक्छ तपाईँसँग धेरै थोकहरू होला, तपाईँको घरमा धेरै चिजहरू होला, तपाईँको खल्तीमा धेरै पैसा होला, तर यहाँभित्र चाहिँ म रित्तो छु भनेर तपाईँले महसुस गर्नु भएको छ भने तपाईँ एउटा तिर्खाइरहेको व्यक्ति हो। अनि यहाँ भनेको छ यदि कोही तिर्खाउँछ भने ऊ मका आओस्, प्रभु येशूको निम्तो छ, मका आओस्, अरू कतै होइन, अरू कहीँ होइन, केही गर्नु होइन, कुनै धर्म गर्नु होइन, कुनै रीति गर्नु होइन, तर मका आओस्, एउटा व्यक्ति कहाँ आओस्, परमेश्वर कहाँ आओस्, पुत्र येशू ख्रीष्ट आओस् र प्रभु येशूले भन्नुहुन्छ र उसले पियोस्, म दिन्छु उसलाई, म दिन्छु, जसले आफू रित्तो छु भनेर बुझेको छ म धर्मी छैन, जसले अघि हामीले पढाएको थियो, म स्वर्ग जान लायक छ, म अनन्त पुण्य आगममा पुग्न लायक छु भनेर बुझ्ने व्यक्ति आओस् अनि म दिन्छु भनेर पियोस्, उसले विश्वास गरोस् म माथि। 38 पद, जसले म माथि विश्वास गर्छ, जसले म माथि विश्वास गर्दछ, कोही पनि व्यक्ति यीशु ख्रीष्टमा विश्वास गर्न सक्छ। तपाईँ नभन्नुहोस् म त धेरै धर्ममा चासो लिने व्यक्ति होइन, यस्तै यस्तै आएको आज यहाँ भनेछ, जसले म माथि विश्वास गर्छ यीशु ख्रीष्ट मेरो लागि पाप बोकेर मर्नु भएको र उहाँ फेरि बौरेर उठ्नु भएको, उहाँ मात्रै बाटो सत्य र जीवन पिता कहाँ जानको लागि भनेर विश्वास गर्छ, जसले म माथि विश्वास गर्छ, म माथि विश्वास गर्छ, क्रिस्चियन धर्ममाथि विश्वास गर्छ होइन, म माथि विश्वास गर्छ, बत्तीसमाथि होइन, आज कतिजनाले बत्तीसमा लिने हुनुहुन्छ, म माथि विश्वास गर्छ, कुनै एउटा मान्छे माथि होइन, चर्च माथि होइन, तर म माथि, जसले म माथि विश्वास गर्छ भनेपछि एउटा व्यक्तिले गर्नुपर्ने काम रहेछ। तपाईँले गर्नुभएन भने तपाईँले पाउनुहुन्न, तर तपाईँले गर्नुभयो भने तपाईँले पाउनुहुन्छ। मात्रै खाए मात्र भनेर पुग्दैन, तारा खोलेर पानी पिउनुपर्छ, मुख खोलेर आ गर्नुपर्छ, निल्नुपर्छ, त्यस्तै गरी प्रभु यीशु ख्रीष्टलाई पनि आफ्नो हृदयदेखि लिनुपर्छ। जसले म माथि विश्वास गर्छ, ओहो यहाँ त एउटा गजबको प्रतिज्ञा छ, के हुन्छ उसलाई, यहाँ भनेको छ अनन्त जीवन पाउँछ, तर अर्को शब्दमा भनिन्छ जिउँदो पानी पाउँछ भनेको छ उसले, तर जिउँदो पानी मात्र होइन, उसले जिउँदो पानीको नदीहरू पाउँछ भने एक गिलास पाउनु जसले कुरा हो, तर जिउँदो पानीको नदीहरू बग्ने गरी पाउन त्यो कस्तो कुरा हो। म पढ्दिन्छ, जसले म माथि विश्वास गर्छ छ, पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्, उसको हृदयभित्र नै म पानीको मुहान राखिदिन्छु, कहिले पनि नटुट्ने अनन्त जीवनसम्म उम्रिरहने पानीको मुहान भनेको परमेश्वर हो, उहाँ नै हो कहिले पनि नटुट्ने जीवनको स्रोत, अर्थात् उहाँ आफै बस्न आउँछु भन्दै हुनुहुन्छ, हामीलाई बुझ्न सजिलो पार्दै हुन्छ, परमेश्वर आफै यहाँभित्र बसेर मात्र साँचो मुक्ति र साँचो शान्ति पाइन्छ, जुन अघि हामीले गाए अनि हामी कहिले पनि देखाउने छौँ, अनि यो कसरी सम्भव छ, तिन दिन अध्ययन गरिरहेको छ, यो सम्भव छ त्रिएक परमेश्वरले गर्नुभएको काम, एक परमेश्वरले तपाईँ म जस्तो अयोग्यलाई प्रेम गर्नुभयो, पिताले प्रेम गर्नुभयो, नम्बर दुई पिताले आफ्नो पुत्रलाई पठाउनु भयो यीशु ख्रीष्ट आएर हामीलाई बचाउनका लागि चाहिने दाम मूल्य तिर्दिनु भयो, क्रूसमा मरेर बरुनु भयो, नम्बर तिन अब पवित्र आत्मा चाहिँ विश्वास गर्नेको हृदयभित्र आउनुहुन्छ, यो जीवनलाई चाहिँ यहाँभित्र ल्याइदिनुहुन्छ, यहाँ लेखेको छ 39 पदमा, यो जिउँदो पानीका नदीहरू जो विश्वासीको हृदयभित्र राखिएको छ, यो चाहिँ एउटा चिज हो, यो परमेश्वर 39 पद, तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, यो जिउँदो पानीको नदीहरू चाहिँ पवित्र आत्माको विषयमा प्रभु येशूले भन्नुभयो, जसलाई यो पवित्र आत्मालाई पाउन लागेका थिए, कसले पाउन लागेका थिए, ख्रीष्टमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए, यहाँ लेखेको छ, तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, जसलाई उहाँमाथि भनेको पवित्र आत्मालाई चाहिँ ख्रीष्टमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए, अनि यो चाहिँ पाउन लागेका थिए किन भनेर यहाँ भन्नु पर्यो भने, किनभने त्यो बेलामा उहाँ आइसक्नु भएको थिएन, अनि गत तीन दिनमा पनि यो अध्ययन गर्दै आयौँ, दुई दिन भन्नु पनि आज त त्यसो दिन, कि पवित्र आत्मा एक दिनमा चाहिँ विशेष गरी यसरी बस्नलाई आउनुभयो, त्यो चाहिँ शिव पेन्टेकोस्टको दिनमा, किन उहाँ त्यो दिनमा मात्र आउन सक्नुभएको र पहिला आउन नसक्नु भएको, किनकि यहाँ लेखेको छ पवित्र आत्मा अझैसम्म दिनु भएको थिएन, किन, किनभने येशु अझै महिमित हुनुभएको थिएन, अर्थात् येशु ख्रीष्टले आफ्नो काम पूरा गर्नुभएको थिएन, र उहाँलाई पिताले महिमामा उचाल्नु भएको थिएन, किनभने प्रभु यीशुले भन्नुभयो उहाँ जान अगाडि, हे पिता मैले तपाईँको काम गरिसिध्याएको छु, अब मेरो महिमा गर्नुहोस्। प्रभु यीशु ख्रीष्टले के काम सिध्याउनु भयो संसारमा आएर? तपाईँले मेरो पाप बोक्नु भयो र मर्नु भयो र बढ्नु भयो। अब यदि तपाईँ पापी नभएको भए यीशु ख्रीष्ट आउनै पर्दैन थियो, त्यसबाट पनि थाहा हुन्छ म त पापी हुनै पर्छ, तपाईँलाई एकदम खाँचो छ। प्रभु यीशु ख्रीष्ट मर्नु पर्यो, किनभने अघि पनि हेरेका थियौँ रोमी 6:23 पापको ज्याला मृत्यु हो, अनि यीशु मरिदिनु भयो हाम्रो सट्टामा, उहाँले दिइदिनु भयो, अनि उहाँ दौडेर उठ्नु भयो, किनभने उहाँ छन् एउटा तपाईँ र म जस्तो गुरुहरू जस्तो भगवान कथित जस्ता एउटा मान्छे मात्र हुनु नथ्यो, उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ। त्यसैले उहाँको बौद्ध उठाइले प्रमाणित गर्छ कि यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ, जो मानिस बनेर मर्नु भयो तपाईँको लागि, र अब उहाँलाई लिने हो। यो एउटा हामी गुरु मानेको होइन, होइन अरूले भन्छन् हाम्रो गुरु चाहिँ फलाना हो, तिमीहरूको गुरु त यीशु रहेछ, यीशु ख्रीष्ट एउटा मान्छे एउटा गुरु हुन्, उहाँ चाहिँ मुक्तिदाता परमेश्वर तपाईँको एक मात्र आशा। अब यो हामीले अध्ययन गर्न आएको छौँ यहाँसम्म कि पवित्र आत्मा विशेष प्रकारले पेन्टेकोस्टको दिनदेखि विश्वासीहरूभित्र बस्न आउनुभएको छ, त्यो चाहिँ ख्रीष्टको मृत्यु भएपछि मात्र सम्भव भयो, र उहाँ स्वर्ग उचालिएर पिता कहाँ गएर पठाउनु भएपछि मात्र सम्भव भयो। अब जब पवित्र आत्मा आउनुभयो उहाँले विभिन्न कार्यहरू गर्नु भएको छ, अनि हामी विश्वासीहरूको जीवनमा पनि जुन दिन घडी हामीले विश्वास गर्यौँ त्यही घडी नै परमेश्वर पवित्र आत्माले अचम्मक कामहरू गर्नुभयो हाम्रो जीवनमा, जुन चाहिँ हामीले पछि मात्र बुझ्न थाल्दो रहेछ। के जस्तो हो भने जब तपाईँ सम्झनुहोस् तपाईँको जन्मदिन, कहिले जन्मिनु भयो तपाईँ? 20 वर्ष अगाडि, 30 वर्ष अगाडि, कोही कोही हुनुहुन्छ होला 90, 100 वर्ष छैन होला। जुन दिन तपाईँ जन्मिनु भयो, जन्मेको दिनमा तपाईँले सबै कुरा बुझ्नुभयो, ए म त जन्मेछु, अब म चाहिँ छोरा रहेछु, मेरो बुवा चाहिँ छोरा रहेछ, त्यसरी बुझ्नु भएन तपाईँले। केही केही त परमेश्वरले अवश्यले तपाईँलाई जन्मेला साथ दिनुभएको ज्ञानहरू पनि थियो, तपाईँलाई खानै पर्छ, दुध खान थाल्नु है इत्यादि, तर तपाईँ अलिकति बढ्दै जानु भएपछि तपाईँले बुझ्नुभयो ओहो म जन्मिँदाखेरि चाहिँ म चाहिँ फलानाको छोरो भएर, म चाहिँ फलाना चिजहरूको भागीदार हुन पाएर, अनि मेरो स्थान यस्तो रहेछ भनेर बुझ्नु। अब त्यस्तै गरी है परमेश्वरले गर्नुभएको कार्य जुन दिन तपाईँले मुक्ति पाउनुभयो त्यहाँ धेरै कार्य गर्नुभएको छ, अनि अब खालि हामीले पवित्र आत्माले गर्नुभएको कार्य हेर्दाखेरि चाहिँ हामीले अध्ययन गऱ्यौँ उहाँले नयाँ जन्म दिनुभएको, हामीलाई एउटा नयाँ हृदय नयाँ आत्मा हामीलाई दिनुभयो। होइन तपाईँले भन्न सक्नुहुन्छ, कतिजना उभिएर भन्न सक्नुहुन्छ होला मेरो पहिला हृदय चाहिँ यस्तो थियो, मेरो मन यस्तो थियो, मैले यस्तो बोल्थेँ यस्तो भन्थेँ, तर मेरो जीवन बदलिएको छ। कसले गर्दा यस्तो भएको? परमेश्वरले गर्दा, उहाँको आत्माले। यो पनि अध्ययन गर्यो कि पवित्र आत्माले हामीलाई चाहिँ हाम्रो हृदयमा बास गर्न आएर उहाँ नै छाप बन्नुभएको छ। पवित्र आत्माले परमेश्वरले यहाँभित्र राख्नु भएको स्वामित्वको चिन्ह हो, यो मेरो हो भनेर उहाँले चाहिँ मानव आफ्नो नाम लेखिदिनु भएको छ, आफ्नै पवित्र आत्माको बहिना दिएर। यसद्वारा हामीलाई ग्यारेन्टी छ कि हामी सदाको लागि उहाँका हौ, हामी हराउने छैन, नष्ट हुने छैन। अनि साथै जुन दिन मुक्ति पायौँ हामीले नयाँ जन्म मात्र होइन, पवित्र छाप मात्र होइन, उहाँ हामीभित्र बस्न आउनु भयो। अनि हिजो त्यसको विषयमा केही कुरा गऱ्यौँ, रातको कुरा हिजो यो पनि अध्ययन गरेको थियो कि जुन दिन मुक्ति पायौँ, जुन दिन विश्वास गऱ्यौँ त्यही घडी हामीलाई पवित्र आत्माले बप्तिस्मा पनि गर्नुभएको, यो भइसकेको है। त्यसैले गर्दाखेरि मुक्ति पाइसकेपछि हे प्रभु मलाई नयाँ जन्म दिनुहोस् भनेर हामीले प्रार्थना गर्दैनौँ, मलाई छाप मार्नुहोस् भनेर पनि भन्दैनौँ, म भित्र बस्न आउनुहोस् पनि पनि भन्दैनौँ, भइसक्यो नि। त्यस्तै गरी हामीले मलाई बप्तिस्मा दिनुहोस् भनेर पनि हामी भन्छौँ। त्यसैले जो जतिले चाहिँ पवित्र आत्माको बप्तिस्मालाई पर्खिरहेछन् नि उनीहरूले यो नबुझेर बप्तिस्मा भइसक्यो, यो जसरी अरू जे भइसक्यो अनि ती पदहरू हामीले हेरेका थियौँ आज पनि हेर्नेछ। अब एउटा काम हिजो अध्ययनमा युद्धले मार्नुभएको थियो, त्यो के भने दिनहुँ अथवा लगातार हाम्रो जीवनमा पटक पटक भइरहने एउटा कार्य उहाँले गरिरहने कार्य चाहिँ के हो भने अनि एकचोटि गरेर पुग्ने नपुग्ने कार्य के हो भने त्यो चाहिँ हामीलाई भर्ने काम है पवित्र आत्माले भरपूर हो भन्ने आज्ञा छ बत्तीसमा हो भन्ने आज्ञा छैन तर भरपूर हो भन्ने आज्ञा छ अनि उहाँले जब हामीलाई भर्नुहुन्छ जब उहाँले हामीलाई नियन्त्रण गर्नको लागि यहाँ बसेर उहाँको आफ्नो राज्य उहाँको शासन प्रशासन इच्छा हाम्रो जीवनमा प्रयोग परिचालन गर्न पाइरहनु भएको छ के हुन्छ एक त हामीले सिक्छौँ भनेर पनि हामीले अध्ययन गरेको थियौँ के सिक्छौँ ख्रिस्ट सिक्छौँ हामीलाई यीशु ख्रिस्ट देखाउनुहुन्छ उहाँको नजिक हामीलाई लानुहुन्छ र उहाँको सुन्दरता उहाँको महिमा हामीलाई देखाउनुहुन्छ त्यसैले त हामी बाइबल पढ्छौँ किन बाइबल पढ्छौँ ख्रिस्टलाई देख्न कसले देखाउनुहुन्छ पवित्र आत्माले अनि उहाँले हामीलाई सहायता गर्नुहुन्छ शान्तिदाता हाम्रो छेउमा आएर हामीलाई उत्साह दिने हौसला दिने अघि बढ भन्ने बोल भन्ने चुप्लाग भन्ने हरेक क्रम हामीलाई डोर्याउने अनि हामीलाई चाहिँ एकदम साहस दिने उहाँ नै हुनुहुन्छ हामीलाई साथै पवित्र जीवन जिउनको लागि सामर्थ्य दिने पनि उहाँ नै हुनुहुन्छ सामर्थ्य उहाँमा छ सेवामा सामर्थ्य दिने पनि उहाँ नै हुनुहुन्छ हामीलाई फलदायी बनाउने हेर्ने फलफला भनेछ फलदायी बनाउने पनि उहाँ नै हुनुहुन्छ अनि साथै हामीलाई प्रार्थना गर्न सहायता गर्न पनि उहाँ नै हुनुहुन्छ जुन दिन परमेश्वरलाई पायौँ नि त्यो दिन हामीले के भन्नु थाहा छ याद गर्नुहोस् हे पिता भने हे अब्बा हे पिता कहाँबाट यस्तो भन्न सिक्यो हामीले साँच्चैदेखि भन्न सिकेको कहाँबाट पवित्र आत्माले अनि अहिले पल्टाउने छैन तर गलाती चारको छ अनि अन्य ठाउँ भन्न छ किनभने परमेश्वरले आफ्नो पुत्रको आत्मा यहाँभित्र हाम्रो हृदयमा पठाइदिनु भएको छ जसले चाहिँ हामीलाई परमेश्वरसँग प्रार्थना गर्न सिकाउँछ पहिला त हामीलाई अनौठो लाग्थ्यो अरू के गरेका क्रिस्चियनहरू भक्त परेका छन् आँखा बन्द गरेका छन् अनि कुरा गरेका छन् होइन अनि हामी म पनि क्रिस्चियन नचिन्दाखेरि त आँसु थिएनहरू के गरेको है मेरो साथीले त्यहाँ खानेकुराको लागि प्रार्थना गरिरहेको छ खुक किन नखायो मान्छे भन्थ्यो मैले किरा परे कि यसको खानेकुरामा के हेरिरहेको अब तर जब हामीले मुक्ति पायौँ नि तब त हामी प्रार्थना गरिरहेको छौँ हामी उहाँलाई हे अब्बा हे पिता भन्नेछौँ एकातिर त्यो नम्बर दुई पवित्र आत्माले हे अब्बा हे पिता मात्र होइन पुत्रलाई चाहिँ हे प्रभु भन्ने सिकाउँछ पहिलो पहिले बाह्रको तिनमा लेखा छैन पल्टाउनु छैन तर पवित्र आत्माले नै हो हामीले यीशुलाई प्रभु भन्न सकेको पवित्र आत्मा बिना हामीले सक्दैन है मुखले त किन नसक्ने सुगाले जस्तै होइन तर हृदयदेखि वास्तविक रूपमा यीशुलाई प्रभु तपाईँले जब भन्नुहुन्छ नि यो पवित्र आत्माले गर्दा र परमेश्वरलाई पिता भन्न सक्नु अब यी कार्यहरू अहिले पनि गरिरहनु भएको छ है हामी प्रार्थना गर्नलाई अनि मुक्ति नपाएकाहरूलाई चाहिँ उहाँले के गर्दै हुनुहुन्छ है यो दोहोऱ्याउँदैछु अस्ति हामीले सुनेका कुराहरू मुक्ति नपाएकाहरूलाई यदि तपाईँ हुनुहुन्छ यहाँ भने परमेश्वरको पवित्र आत्माले तपाईँलाई चाहिँ घर बताउँदै हुनुहुन्छ मुक्ति पाओ ठिक आओ तिम्रो पाप स्वीकार गर पश्चाताप गर मुक्तिलाई छोड तिमी पापी छौ तर तिमीलाई नष्ट भएको चाहन्न ख्रिस्टमा आओ भन्दै हुनुहुन्छ यो पवित्र आत्माले गर्ने काम अनि उहाँलाई चाहिँ हामीले चाहिँ एउटा कुनातिर धकेल्यौँ भने हाम्रै नोक्सानी हाम्रै अनन्त विनाश किनभने एक दिन उहाँले त्यो भन्न छाड्नुहुन्छ भन्न छाड्नुहुन्छ अनि तपाईँ नष्ट हुनुहुन्छ तर यो चाहनुहुन्न आज यहाँ आउनुभएको छ उहाँले ल्याउनु हो उहाँलाई धन्यवाद होस् तपाईँले यस्तो प्रेम गर्नुहुन्छ अब त्यसैले मुक्तिकै पाएकै घडी विश्वास गरेकै घडी हामीले हाम्रो जीवनमा विभिन्न कुराहरू भएछ जुन कहिले पनि दोहोरिनु पर्दैन जस्तो कि नयाँ जन्म पायौँ यो फेरि दोहोरिनु पर्दैन छाप मारे फेरि दोहोरिनु पर्दैन उहाँ यहाँभित्र बस्नु आउनु भएको छ फेरि उहाँभित्र जाने बाहिर आउने त्यो गरिरहनुहुन्न होइन पुरानो नियमको भेगै हो हामीले हिजो भन्यो अब त सदाको लागि यो अभिषेक हामीमा छ भनेर हामीले अध्ययन गरे बत्तीसमा यो पनि परमेश्वरले गरिसक्नु भयो यो चाहिँ परमेश्वरले गर्नुभयो भनेर बुझ्ने अनि विश्वासद्वारा स्वीकार गर्ने कुरा यो पनि एउटा अनुभव भयो अनि यसको विषयमा पनि हामीले यो चाहिँ हाम्रो ख्रिस्टमा लिएको स्थान हो अब यी कुराहरू एउटै समयमा भएको हुनाले अर्को गुनामा जानेछु है यी कुराहरू हामीलाई नयाँ जन्म दिने हामीभित्र बसाउने हामीलाई छाप मार्ने पवित्र आत्माले हाम्रो बत्तीसमा यी सब एउटै समयमा भएकोले हामी परमेश्वरका छोराछोरीहरूलाई अलिकति बुझ्नलाई पनि गाह्रो हुँदो रहेछ एकै समयमा भइदिएको यसको भिन्नताहरू बुझ्नलाई हामीलाई सहायता चाहिन्छ, उहाँले हामीलाई सहायता गर्नुपर्छ यो बुझ्नलाई, उहाँको वचनलाई हामीले केलाएर हेर्नुपर्छ। अनि जब हामीले त्यो भिन्नताहरू बुझ्छौँ है, झन् हामीले आशिष पाउँछ, झन् त्यसको सत्यताहरूले भरिएर हामी झन् प्रभावकारी रूपमा उहाँको साक्षी बन्छौँ। अब हिजो चाहिँ हामीले एउटा कुरालाई अलिक विशेष जोड दिएर हेरेका थियौँ, त्यो के थियो भने कि पवित्र आत्मा चाहिँ हामीभित्र पास गर्नुहुन्छ परमेश्वर एक एक भित्र र हामी मण्डली सामूहिक भित्र पनि। आज चाहिँ अर्को कुराको महत्व हेर्न लागेको छ, उहाँ हामी भित्र भएको महत्व त हेरेँ मैले अलिकति मात्रै हेरेको छ, तर आज चाहिँ के भने यो बत्तिसमाको महत्व चाहिँ के भने पवित्र आत्माको बत्तिसमा है, यो पानीको आज हुने त्यस्तो होइन, त्यो त त्यस्तो चित्र हो, तर त्यो वास्तविकता पवित्र आत्माले हुने बत्तिसमाको महत्व के हो। अब हामी पहिलो कुरा बाह्रमा जाउँ, त्यसैले त्यहाँबाट सुरु गर्नेछौँ आज पहिलो कुरा थिए बाह्र दिन। पहिलो कुरा थिए बाह्रको बाह्र र तेह्र पदहरू हामी पढ्नेछौँ। पवित्र आत्मा द्वारा यो हुने बत्तिसमा जो भइसक्यो यसलाई बुझ्नु पर्छ। अनि बाह्र पदमा चाहिँ एउटा मान्छेको शरीरसँग यहाँ तुलना गरिएको छ, अनि ख्रिस्टको शरीर मण्डली चाहिँ कसरी एक हिसाबले मान्छेको शरीरसँग तुलना गर्नु मिल्छ भनेर यहाँ बताइएको छ। त्यसैले पहिला हाम्रो शरीर मान्छेको शरीरको कुरा यहाँ बाह्र पदमा लेखेको छ, किनकि शरीर एउटै हुन्छ, तपाईँको दुईवटा शरीर छैन एउटै छ, तर त्यसका अङ्गहरू धेरै हुन्छन्। तपाईँको हात छ, आँखा छ, मुख छ, नाक छ, कपाल छ, टाउको छ, अनेक अङ्गहरू छन्। शरीर त एउटै, अङ्गहरू धेरै, अनि त्यस एउटा शरीरका सबै अङ्गहरू धेरै भए तापनि एउटै शरीर हो नि, धेरै अङ्ग भए पनि शरीर त एउटै हो नि। अनि त्यसपछि ख्याल गर्नुहोस् यो शब्दहरू, ख्रिस्ट पनि त्यस्तै हुनुहुन्छ। अनि तेह्र पदमा यसको अर्थ बताएछ, ख्रिस्ट पनि त्यस्तै के भनेको यो तेह्र पदमा बुझ्छौँ ख्रिस्ट भन्नाले के भन्न खोजेको तेह्र पद, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक, जुनसुकै काम, चाहे हामी कमरा हौ चाहे स्वतन्त्र, समाजमा जुनसुकै हाम्रो स्थान पेसा, हामी सबै विश्वासीहरू, सबै मान्छे भनेको होइन, सबै विश्वासीहरू एउटै आत्माद्वारा, पवित्र आत्माद्वारा एउटै शरीरभित्र बत्तिसमा भयौँ भन्छ। पवित्र आत्माद्वारा ख्रिस्टको शरीरभित्र बत्तिसमा भयौँ भन्छ। यो एउटै शरीर भनेको चाहिँ धेरै ठाउँमा छ, हामी अहिले पढाउनु छैनौँ, एफसी एकको एक्काइस बाइस, कलसी एकको अठार, यी पदहरूले बताउँछ कि मण्डली चाहिँ ख्रिस्टको शरीर हो र ख्रिस्ट चाहिँ यो शरीरको शिर हुनुहुन्छ। अब बाह्र र तेह्र पदलाई जोड, बाह्र पदले भन्दैछ कि जसरी अङ्गहरू धेरै भएर एउटा शरीर एउटा मान्छेको शरीर बनेको हुन्छ, ख्रिस्ट पनि त्यस्तै, भन्न खोजेको ख्रिस्टको शरीर भने, अनि जब ख्रिस्टको शरीर भनिन्छ परमेश्वरले त ख्रिस्ट भन्नुहुन्छ। अचम्म है, हामी जस्तो अयोग्य मान्छेहरूलाई कस्तो प्रकारले आबद्ध बनाएर उहाँसँग जोडिदिएर, आपसमा पनि हामीलाई जोडिदिएर एउटा शरीर बनाउनु भएको छ, आत्मिक शरीर, अनि यसलाई चाहिँ ख्रिस्टको शरीर, यसलाई चाहिँ ख्रिस्ट समेत भनेको छ। अब यो कुरा अझ स्पष्ट हुन्छ, हेर्दै जाउँ है, गलाती तिनको सत्ताइसमा पनि हेरौँ, गलाती तिनको सत्ताइस। अब यहाँसम्म हामीले के हेऱ्यौँ भने पवित्र आत्माद्वारा एउटा शरीर यो संसारमा छ जसलाई मण्डली भनिन्छ, त्यसभित्र हामीलाई गाह दिनु भएको छ, त्यसको एउटा हामीलाई अब त्यो शरीरलाई छ नि विभिन्न तरिकाले भनेको छ, भवनको हामी इट्टा बनाए जस्तै हामी चाहिँ शरीरको अङ्गहरू बनाउँछौँ, कोषहरू जस्तो, अनि मान्छेको शरीरमा छ नि अनगिन्ती कोषहरू छ, कोषहरू अनि जिउँदो छ, अनि हरेक विश्वासी ख्रिस्टको शरीरको जीवित कोषहरू हुन् अङ्गहरू। अब गलाती तिनको सत्ताइसमा फेरि यो बत्तिसमा पवित्र आत्मा गर्ने बत्तिसमाको कुरा गरेको यहाँ देखिन्छ, गलाती तिनको छब्बिसदेखि सुरु गरौँ, किनकि ख्रिस्ट येशु माथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ, कसरी परमेश्वरको सन्तान बन्नुभयो त प्रभु येशु ख्रिस्टमा विश्वास गरे। सत्ताइस पद, किनकि तिमीहरू जतिले ख्रिस्ट भित्र बत्तिसमा लिएका छौ तिमीहरूले ख्रिस्टलाई पहिरेका छौ, यहाँ तिमीहरू जतिले ख्रिस्टभित्र बत्तीसमा लिएका छौ भनेर छ। पहिला सुरु यो चाहिँ जुन बत्तीसमा लिएका छौ भनेर नेपालीमा यसरी अनुवाद गर्दाखेरि चाहिँ हामी आफैले गर्ने काम जस्तो सुनिन्छ है, मैले चाहिँ यो गरेँ भनेर जस्तो। तर वास्तवमा यसको व्याकरण चाहिँ अब प्यासिभ भोइस भनिन्छ, भनेको मतलब कुनै चिज जुन हामी माथि गरिएको काम हो। जस्तो कि आज पनि पानीको बत्तीसमा हुँदाखेरि बत्तीसमा दिइन्छ एकजना व्यक्तिलाई, ऊ आफैले गएर चाहिँ टबमा गएर आफूलाई होइन ढुङ्गाउँदैन त्यसरी होइन, यो कसैले गरिदिने कार्य। त्यस्तै गरी यहाँ चाहिँ ख्रिस्टभित्र हामी आफै भएको होइन तर हामीलाई राखिएको। अब याद गर्नुहोस् दोस्रो कुरा, यहाँ चाहिँ प्राणीभित्र बत्तीसमा लिएका छौ भनेर छैन, यहाँ केभित्र बत्तीसमा लिएका छौ भनेर छ भने ख्रिस्टभित्र। त्यसैले पहिलो कोरिन्थी 12:13 ख्रिस्टको शरीरभित्र बत्तीसमा भयो, गलाती 3:27 ख्रिस्टभित्र बत्तीसमा भयो। हामी ख्रिस्टभित्र छौँ। अब यो ख्रिस्टभित्र हुनु भनेको के हो? धेरै पटक बाइबलमा यसलाई ख्रिस्टमा मात्र भनेर अनुवाद गरिएको छ, यसलाई ख्रिस्टभित्र भनेर अनुवाद पनि गर्न सकिन्थ्यो। एउटै शब्द हो ख्रिस्टमा। यसरी हामी पहिलो कोरिन्थी 1:30 छ, आज हामीले के हेर्दैछौँ भने परमेश्वर पवित्र आत्माले यस्तो काम गर्नुभयो तपाईँले विश्वास गरेको दिनमा कि उहाँले तपाईँलाई ख्रिस्टभित्र हालिदिनु, तपाईँ ख्रिस्ट बाहिर हुनुहुन्थ्यो तर अब चाहिँ ख्रिस्टभित्र हुनुहुन्छ। तपाईँलाई ख्रिस्टभित्र मात्र होइन, तपाईँलाई ख्रिस्टको शरीरभित्र पनि हालिदिनु। तपाईँ पहिला ख्रिस्टको शरीरभन्दा बाहिर हुनुहुन्छ तर अब ख्रिस्टको शरीरभित्र हुनुहुन्छ। के जस्तो भने नुहको समयमा एउटा ठुलो जहाज बनाउन लगाइएको थियो, एउटा ढोका थियो, भित्र आउनेहरू भित्र हुनेहरू चाहिँ सुरक्षित थिए, भित्र के अरे बाहिर हुनेहरू चाहिँ जल प्रलयको पानीमा डुबे। भित्र छौँ कि बाहिर छौँ? आज ख्रिस्ट भित्र हुनेहरू मुक्ति पाएकाहरू। हामी कसरी ख्रिस्टभित्र आयौँ? हामीले केवल विश्वास गरेका हौँ र भित्र चाहिँ ल्याउने चाहिँ परमेश्वरले हो। यहाँ लेखेको छ पहिलो कोरिन्थी 1:30 तर उहाँद्वारा नै तिमीहरू ख्रिस्टमा छ। स्पष्ट लेखेको छ, उहाँद्वारा नै परमेश्वरद्वारा नै तिमीहरू विश्वासीहरू ख्रिस्टमा ख्रिस्टभित्र छौ। परमेश्वरले गर्नुभएको काम है, म कसरी भित्र छु भनेर सोच्नु पर्दैन। तपाईँले ख्रिस्टमा विश्वास गरेको दिन तपाईँलाई ख्रिस्टभित्र ल्याइयो, भेट्याइयो, तपाईँलाई गाप दियो उहाँको जीवित संरचना मण्डलीमा, उहाँ आफै भित्र। अब अनि यहाँभित्र भएकोले बाटै हाम्रो लागि यस्ता आशिषहरू छ। यहाँ लेखेको छ हामी ख्रिस्टभित्र भएकोले परमेश्वर पट्टिबाट येशू ख्रिस्ट हाम्रो लागि बुद्धि बनिदिनु भएको छ। हाम्रो पहिलाको बुद्धि त मूर्खता रहेछ भनेको बाइबलमा होइन, अघि पढायौँ। ख्रिस्ट हाम्रो निम्ति धार्मिकता बन्नु भएको छ, हामी त पहिला दोषी थियौँ अधर्मी, अनि ख्रिस्ट हाम्रो निम्ति पवित्रता बन्नु भएको छ, पहिला हाम्रो धर्म कर्म त थोत्रो खाना थियो, अनि ख्रिस्ट भित्र भएकोले ख्रिस्ट हाम्रो निम्ति छुटकारा फरिनु भएको छ। जुन हामीले पहिला सोचेको आफ्नो स्वतन्त्रता त पापको बन्धन रहेछ, यसरी यो स्थानमा हामीलाई ल्याएको छ एउटा व्यक्तिभित्र ख्रिस्टभित्र। अब तपाईँहरू सबैलाई थाहा भएको पद है, धेरै जसोलाई थाहा छ, थाहा छैन भने अहिले सिकौँ। त्यहाँ के भनेको छ दोस्रो कोरिन्थी 5:17 कोही मानिस कहाँ छ भने, दिदी बहिनीहरू कोही मानिस कहाँ छ भने, दोस्रो कोरिन्थी 5:17 ख्रिस्टमा छ भने, भनेको ख्रिस्टभित्र छ भने के हो त ख्रिस्टभित्र छ भने, र दाजुभाइले भन्नुहुन्छ कोही मानिस ख्रिस्टमा ख्रिस्टभित्र छ भने ऊ एउटा के हो, नयाँ सृष्टि हो अरे। बाहिर हामी पुराना थियौँ, हराएका दण्ड योग्य, हामी बिहान परमेश्वर जीवनबाट, तर भित्र आउन साथ हामी एउटा नयाँ सृष्टि। आज के हेर्न लाग्यो, उहाँ हामी भित्र आउनुभएको त हेरौँ अलिअलि, अब हामी उहाँभित्र, यो कस्तो अचम्मको कुरो। एकचोटि यो भन्दा 14 पनि पल्टाउनुहोस्, अब यो दुईटै कुरालाई प्रभुले एउटै पदमा पनि भन्नुभएको छ, उहाँ हामी भित्र अनि हामी उहाँभित्र, दुईटै कुरा। यो 14:20 मा लेखेको छ त्यस दिन, अनि हिजो पनि भनेको छ त्यस दिन जब पवित्र आत्मा आउनुहुनेछ त्यसले दसौँ दिन तिमीहरूले त्यो दिनदेखि आज पनि तिमीहरूले म मेरा पितामा छु अनि तिमीहरू ममा देख्नुभयो हामीहरू ख्रिस्टमा अनि म तिमीहरूमा ख्रिस्ट हामीभित्र ख्रिस्ट हामीभित्र कसरी आउनुभयो पवित्र आत्मा आइदिनु भयो परमेश्वर नै आउनुभयो त्यसैले हामी परमेश्वरमा छौँ परमेश्वर हामीमा हुनुहुन्छ त्यसलाई अझ अर्को तरिकाले भन्दा तपाईँलाई बुझ्न सकिएको होला हामीहरू ख्रिस्टभित्र छौँ र हामीहरूभित्र ख्रिस्ट हुनुहुन्छ परमेश्वर हुनुहुन्छ यो पवित्र आत्माले गर्नुभएको विशेष काम हो इजरायलमा यो कहिले पनि यस्तो पाएन तर यो पवित्र आत्माको युग मन्दिर युग अनुग्रहको युगमा यो साँचो भएछ एकचोटि पहिलो फेसलो नि पहिलो फेसलो न पहिलो फेसलोनिकी एक अध्यायको एक पद कहिले ख्याल गर्नु भएको छ यो पदमा लेखेको कुरा यहाँ लेखेको छ हेर्नुहोस् पाउल सिल्वानस र तिमोथीका तर्फबाट यो पत्र लेखिँदैछ अनि यहाँ भनेको छ कसलाई लेखेको छ यो पत्र मण्डलीलाई भनेको छ अनि यो कसको मण्डली कोहरू मिलेर भएको मण्डली थेसलोनिकीहरूको मण्डली यो ग्रिसमा भएको एउटा मण्डली अनि उनीहरू कहाँ छन् अब थेसलोनिकीमा छन् भन्ने भन्न स्वाभाविक हुन्थ्यो तर यहाँ त्यो भनेको छ यहाँ भनेको छ परमेश्वर पिता र प्रभु येशु ख्रीष्टमा भएको मण्डली भनेको छ यो मण्डली अर्थात् परमेश्वरको जीवित मण्डली यो एभेन्जेल मण्डली पनि परमेश्वरमा परमेश्वरभित्र भएको मण्डली परमेश्वर पितामा छ परमेश्वरको पवित्र आत्मामा छ के परमेश्वर पुत्र येशु ख्रीष्टमा छ कसरी छ पवित्र आत्माले गर्दाखेरि हाम्रो सङ्गति पिता र पुत्र येशु ख्रीष्टमा छ अब मैले एउटा तपाईँलाई देखाउन अलिक बुझ्न सहायता होला कि भनेर एउटा चिज ल्याएको छु मैले अब यो चाहिँ तपाईँ एक विश्वासी र एकजना मात्र नसोच्नु फेरि एक पनि हो तर हामी सबै विश्वासी यहाँ हामी भित्र हिजो अध्ययन गऱ्यौँ त्योदेखि नै पवित्र आत्मा बस्नु भएको छ परमेश्वर बस्नु भएको छ ख्रिस्टमा भित्र जिन्छ हामीले ख्रिस्टलाई देखाउँछ अनि हामीलाई परमेश्वरले फेरि एउटा कुरा दिनुभएको छ एक यस्तो भन्नुभएको छ यो एकताद्वारा परमेश्वर को हुनुहुन्छ भनेर देखाउनु परेको छ त्यसैले देख्नु भयो पहिला उ रित्छ सर है परमेश्वर छैन उसले प्रभु आफ्नो रित्तोपना बुझ्छ प्रभु येशु ख्रीष्टलाई ग्रहण गर्छ पवित्र आत्मा बस्न आउनुहुन्छ परमेश्वरलाई ल्याइदिनुहुन्छ त्यहाँ ख्रिस्टभित्र छ जीवित परमेश्वरभित्र त्यति मात्र होइन त्यही दिन त्यही घडी उसलाई बप्तिस्मा पनि गरेको छ भनेको ख्रिस्टभित्र राखेको छ परमेश्वरभित्र राखेको छ यो दुईटै सत्यता बाइबलमा घरिघरि पाइन्छ एकचोटि होइन दुईचोटि धेरै पटक यहाँ अघि भर्खर हेर्यौँ योहन्ना चौधको बिचमा म तिमीहरूभित्र तिमीहरू ममा अब यो सत्यताले के गर्छ देख्यौ सुन्यौ अब के हो त यो अब यसको यसले कसरी काम गर्छ कति महत्वपूर्ण छ परमेश्वरले यसरी देख्नुहुन्छ भन्ने कुरा हामी जान्नेछौँ थोरै समय छ तर सबभन्दा पहिला पहिलो कोरिन्थी पन्ध्रमा छ पहिलो कोरिन्थी पन्ध्र थियो मण्डली परमेश्वरभित्र छ एभेन्जर परमेश्वरभित्र छ साँचो विश्वास गरेकाहरू अनि एभेन्जर साँचो विश्वास गरेकाहरू भित्र परमेश्वर हुनुहुन्छ सारा विश्वभरिका साँचो विश्वासहरू ख्रिस्टमा छन् साँचो विश्वासहरू भित्र ख्रिस्ट हुनुहुन्छ यस्तो गजबको एकता डाकु बोट रहँदा धेरै प्रकारले भन्नुभएको छ अब यहाँ चाहिँ तपाईँलाई बुझ्नले यसलाई सहायता गर्छ पावल एकजनालाई पहिलो कोरिन्थी पन्ध्रको आठमा उसले बताउँदछ मैले प्रभु येशु ख्रीष्टलाई आँखाले देखेँ उहाँ जो मरेर बौरी उठ्नु भएको स्वर्ग गइसक्नु भएको व्यक्तिलाई मैले आँखाले देखेँ कहिले देखेँ जुन बेला मैले चाहिँ मण्डलीलाई सताउँदै थिएँ मण्डलीलाई मैले चाहिँ सताउँदै थिएँ आफत अनि सबैभन्दा पछि उहाँ म कहाँ मानव समय कुरा नभई जन्मेको मान्छे कहाँ पनि देखा पर्नुभयो किनकि म प्रेतहरू मध्ये सबैभन्दा सानो हुँ म प्रेरित भनिने लागेको छैन किनकि मैले परमेश्वरको मण्डलीलाई सताए प्रेरित नौमा जाउँ प्रेरित नौ मण्डलीलाई सताए भन्छ अब हेरौँ त जुन बेला उसले मण्डलीलाई सताउँदै थियो के भयो प्रेरित नौ अध्यायमा यो घटना यहाँ लेखेको छ प्रेरित नौ अध्याय अनि पालो चाहिँ मण्डलीलाई सताउनलाई दमस्कसमा जाँदैछ सिरियाको दमस्कसमा तिन पद अनि यात्रा गर्दै गर्दै उनी दमस्कस लिएर आइपुगे तपाईँहरू जसलाई यो घटना थाहा छैन है याद गर्नु यो व्यक्ति जसको कुरा गर्दैछ नि यो व्यक्ति विश्वासी थिएन ऊ ख्रिस्टको विरोधी थियो उसले भन्थ्यो कि यो झुटो हो सायद तपाईँहरूमध्ये कतिलाई यही लागेर होला यो विश्वास गरेको भ्रम लागेका छैन पाउलाई पनि त्यस्तै लाग्थ्यो यी क्रिस्चियनहरू भ्रममा लागिरहेछन् यिनीहरूले प्रचार गरेको कुरो झुटा यिनीहरूलाई रोक्छु भनेर चाहिँ उनीहरू ऊ लाग्दैछन् अनि यात्रा गर्दै गर्दै उनी दमस्कस लिएर आइपुगे अनि एक्कासी उनको वरिपरि आकाशबाट ज्योति चम्क्यो उनी भुइँमा लडे अनि उनले आफूलाई यसो भन्दै गएको आवाज सुने साउल साउल तिमी मलाई किन सताउँछौ किन मण्डलीलाई सताउँछौ किन मलाई सताउँछौ कसले भनेको अनि उनले भने तपाईँ को हुनुहुन्छ प्रभु अनि प्रभुले भन्नुभयो म यीशु हुँ जसलाई तिमी सताउँछौ प्रभु यीशुले भन्नुभयो मण्डलीलाई सताउनु भने त मलाई सताउनु हो त्यसैले किन मलाई सताउँछ तपाईँले भन्छ मैले मण्डलीलाई सताएँ प्रभु यीशुले भन्नुहुन्छ मण्डलीलाई सताउनु छ मलाई सताउनु देख्नुभयो जब परमेश्वरको मण्डलीलाई मान्छेले सुन्छ परमेश्वरलाई सुन्छ त्यसैले ज्यादै गम्भीर कुरा छ अनि यहाँ अर्को ठाउँमा पनि पल्टाउँ पहिलो चोरी आठको बाह्रमा अब यो त एक पक्ष बुझ्नुभयो कसरी मण्डली र ख्रिस परमेश्वरले भन्नुहुन्छ हामी एक ठाउँ मेरो साथीले भन्नुहुन्छ उहाँले अनि यहाँ पहिलो पनि आफ्नो कारण अब विश्वासीहरूलाई विश्वासीहरू हामीहरूलाई हामी यो शरीरमा जहाँ आबद्ध भएका छौँ नि दुईटा पक्ष छन् एक चाहिँ हामी ख्रिस्टसँग जोडिएका छौँ उहाँ हाम्रो शिर है अर्को चाहिँ हामी एकअर्कासँग पनि जोडिएका छौँ है एकअर्कासँग म तपाईँसँग जोडिएको छु तपाईँ मसँग हामी एकअर्कासँग एक अर्काको अङ्ग भएका छौँ अनि हामी सबै मिलेर चाहिँ ख्रिस्टको शरीर भएको छ अनि उहाँ चाहिँ हामीभित्र बास गर्नुहुन्छ त्यसैले गर्दा एउटा अङ्गले अर्को अङ्गलाई जब उचित व्यवहार गर्छन् अनि हामी गाउँ पुग्छौँ कहिले काहीँ कहिले अज्ञानताले कहिले हाम्रो मूर्खताले अविश्वासले हामी शरीरमा हिँडेकोले त्यो चाहिँ कस्तो होला पहिलो पनि अर्को बारमा लेखेको छ तर जब तिमीहरूले भाइहरूको विरोधमा यसरी पाप गर्दछौ तिमीहरूले क्रिस्चियनहरूले भाइहरूको अरू क्रिस्चियनहरूको विरोधमा यसरी पाप गर्दछौ र उनीहरूको कमजोर विरोधमा चोट पार्दछौ चाहे हाम्रो भनाइले हाम्रो व्यवहारले हाम्रो आपसको सम्बन्धमा वास्तव नगरेर एकदम हामी होइन जेलसित नगर्ने होइन कुरी नगर्ने यस्तो गर्दाखेरि के हुन्छ तब तिमीहरूले ख्रिस्टको विरोधमा पाप गर्छ यहाँ लेखेको छ विश्वासीहरूको विरोधमा पाप गर्नु चाहिँ ख्रिस्टको विरोधमा पाप कमिस किनभने यो परमेश्वरले गर्दा हामी एउटै शरीरमा आबद्ध भएका छौँ हामी एकअर्काको अङ्ग भएका छौँ त्यसैले ख्रिस्टसँग एउटै पाप नरहेछ नम्बर एक गुणाको है यो पवित्र आत्माको बप्तिस्माले हामीलाई ख्रिस्टसँग एक बनाएको छ तपाईँलाई कसैले सताउनु भनेको तपाईँको प्रभुलाई सताउनु अनि हामीले एकअर्कालाई दुःख दिनु भनेको त ख्रिस्टलाई दुःख दिनु हो त्यसैले यस सत्यताले हामीलाई चाहिँ कसरी जिउने भनेर देखाउनुहोस् र कसरी नजिउने दोस्रो कुरा ख्रिस्टलाई एक मात्र होइन अघि भन्यो हामी एकअर्कासँग पनि एक भनेको मतलब हामी एकदम नजिक छौँ परमेश्वरले टाढो एकदम नजिक छ अनि एकलाई अर्को चाहिन्छ यो औलाहरू मेरो यो चोरी औलालाई बुढी औला चाहिन्छ चाहिन्छ तपाईँलाई म चाहिन्छ मलाई तपाईँ चाहिन्छ अर्को कुरा हामी सब फरक छौँ फेरि एउटै छैन तर फरकै हुनु पर्छ कि एउटै भयो भने त कहाँबाट शरीर आयो अङ्गहरू धेरै छन् भने छ अनि हामीलाई एकअर्काको खाँचो छ अनि अर्को कुरा चाहिँ यो आबद्ध भएकोले यो चाहिँ यो सामूहिक रूपमा यसले जिउनुपर्छ सामूहिक रूपमा जिउनुपर्छ भनेको जब एउटालाई दुःख लाग्छ त्यो समूहलाई दुःख लाग्नुपर्छ यदि साँचो हामीले बुझेछौँ भने हामीले अभ्यास गर्दैछौँ भने यदि एउटालाई खुसी लाग्छ भने सम्पूर्णलाई खुसी लाग्छ यो सामूहिक कुरा हो एक्लै एक्लै होइन यो मण्डली भनेको एकदम नयाँ परमेश्वरको जिउँदो संरचना हो जो चाहिँ परमेश्वरको पवित्र आत्माको बक्तिस्माले सम्भव गराएको छ यो सत्यतालाई अभ्यास गरौँ तेस्रो कुरा अर्को व्यवहारिक पक्ष के छ भने यो पवित्र आत्माको बक्तिस्माको कारणले गर्दाखेरि म तपाईँ एउटा साँचो विश्वासीले कहिले पनि मुक्ति गुमाउँदैन भन्ने कुरा पनि यसबाट बुझ्न सक्छु किन किनभने मेरो मुक्ति गुमाउनलाई के हुनु पर्यो मलाई ख्रिस्टको अङ्ग हुनबाट निकाल्नु परेको छैन भनेको वास्तविक रूपको यो आत्मिक शरीरबाट म चाहिँ अङ्गबाट अब के भन्नु बे अङ्ग हुनु पर्यो के भन्नु तर ख्रिस्टले भन्नुभएको छ के भन्नुभएको जो मजा आउँछ म उसलाई कुनै रीतिले के गर्ने छैन अथाल्ने छ मेरो कुनै पनि हातलाई काटेर फाल्दैन मेरो औँलालाई काटेर फाल्दैन मेरो शरीर हो कसैले दुःख दिन्छ भने मलाई चाहिँ खोज्यो पावललाई भनेर त्यसैले साँचो मुक्ति पाइसकेको व्यक्ति ख्रिस्टको शरीरको अङ्ग अनि यो चाहिँ स्थानीय मण्डलीको सदस्यले भन्दा फरक हुन सक्छ किनभने स्थानीय मण्डलीमा भने एबनेजरमा हामी सदस्य छौँ हाम्रो सदस्यता छ एउटा स्थानीय मण्डलीमा तर सायद हुनसक्छ कसैको साँचो गरी मुक्ति नपाएर पनि सदस्यता हुन सक्नु सक्छ तर यसको बाह्र चेला मध्ये एउटा चेलाले मुक्ति नै पाएको थिएन एउटा ईश्वरी जो जस्तो त भन्नु भएन हामीले साँचो गरी मुक्ति पाएको हुनु पर्यो अनि पाएछ भने कहिले पनि गुमाउँदैन अर्को कुरा यौना सत्र अध्यायमा पल्टाउँ हाम्रो अन्तिम गुनातिर जस्तै आइसक्यो हुन त म सत्याउँदैछु यहाँ यौना सत्र अध्याय सायद यसमा समय अलिक कम गरौँ होइन यो ठाउँमा अब यो यो पवित्र आत्माको बक्तिस्माको सत्यताले हामी साँचो विश्वासीहरूको एकता वृद्धि गराउनुपर्छ यो ज्ञानले अब केही कुरा हुनुपर्छ वृद्धि हुनुपर्छ हामी एक भन्ने कुरा एक त परमेश्वर पिता र पुत्र पवित्र आत्मा एक हुनुहुन्छ अब हामीलाई उहाँमा ल्याउनु भएको छ है अब अघि एक चित्रमा देखायौँ है सत्रको बिसदेखि पढाउँदै एकचोटि सत्रको बिस म तिनीहरूका लागि मात्र प्रार्थना गर्दिनँ तर उनीहरूका लागि पनि गर्दछु जसले तिनीहरूको वचनद्वारा म माथि विश्वास गर्नेछ एक्काइस पद विश्वासीहरूको लागि के प्रार्थना गर्नुहुन्छ प्रभु यीशु तिनीहरू सब एक हुन् कसरी जसले हे पिता तपाईँ ममा हुनुहुन्छ अनि म तपाईँमा यो शरी प्रभु यीशुको बारेमा पनि प्रभु यीशु ख्रीष्ट अब यसलाई हामी मण्डली विश्वासी भन्दा पनि प्रभु यीशु ख्रीष्ट मा पिता हुनुहुन्छ र उहाँ चाहिँ पिता हुनुहुन्छ यस्तै गरी उनीहरू एक हुन् रे एक्काइस पदमा जसरी मेरो पिता तपाईँ ममा हुनुहुन्छ अनि म तपाईँमा उसरी नै तिनीहरू पनि हामीमा एक हुन् परमेश्वरमा भएको मण्डली पवित्र आत्माको वचनद्वारा एउटै शरीरभित्र बक्तिसा भयो ख्रिस्टभित्र बक्तिसा भयो अब किन ताकि यहाँ लेखेको छ तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस् यस्तो जीवन देखेर परमेश्वरसित हाम्रो एकता र आपसको एकता देखेर संसारले परमेश्वरलाई विश्वास गर्न सकोस् बाइक पद अनि जसरी हामी एक छ उसरी नै तिनीहरू पनि एक हुन् भनेर तपाईँले मलाई दिनुभएको महिना मैले तिनीहरूलाई दिएको छु त्यस पद म तिनीहरूमा अनि तपाईँ ममा कि तिनीहरू सिद्ध भएर एक हुन् अब एउटा अन्तिम एउटा गुना हेरेर चाहिँ अन्त गर अनि अघि एक बजे भनेको थियौँ अनि म पाँच मिनट सात मिनट बढी गयो भने तपाईँ रिसाउनु हुन्न होला है कि कसो तिनीहरू गुना चाहिँ भन्दा राम्रो हुन्थ्यो त्यो के भने यो बत्तिसमाले हामीलाई ख्रिस्टको मृत्यु र ख्रिस्टको लडाई र ख्रिस्टको बौद्धिकतामा पनि एक बनाएको छ अर्थात् ख्रिस्ट क्रुसमा जे काम गरिदिनु भयो उहाँको मृत्यु अब मेरो मृत्यु हुन पाएको छ उहाँको घडाई मेरो घडाई भइसकेको छ अनि उहाँको बोली उठाएको मेरो बोली उठाएको छ। आज पानीको बत्तिसमाले यो बाँकुडिकाको चित्रण दिँदै हुनुहुन्छ है। अनि एकचोटि रोमी छ त्यहाँ जाउँ अनि त्यहाँ नै सुन्दा भने हामी जो पापका निम्ति मरिसकेका छौ अब उसो कसरी त्यसमा जिउँ र भनेछ। हामी पापको लेखी पापको सम्बन्धमा पापसँग हाम्रो सम्बन्ध विच्छेद भइसक्यो भन्नेछ। मृत्यु भनेको सम्बन्ध विच्छेद हो। पापको निम्ति मरिसकेका छौ भनेछ। अरे कसरी यो भयो? पापको निम्ति कसरी भयो? त्यस्तो जब तपाईँले प्रभु यीशु कृष्ण विश्वास गर्नुभयो नि पवित्र आत्माले तपाईँलाई ख्रीष्टको मृत्युमा एउटै बनाइदिनु भयो। उहाँको मृत्यु चाहिँ तपाईँको मृत्यु भयो, पापको निम्ति भइसकेको। अब यो भइसकेको कुरालाई हामीले जान्नु पर्छ। नम्बर एक, तीन पदमा वा हामीहरू मध्ये जतिजनाले यीशु ख्रीष्ट भित्र बत्तिसमा लियौं, पानीभित्र कुरा गरे होइन, यीशु ख्रीष्ट भित्र बत्तिसमा लियौं, उहाँकै मृत्युभित्र बत्तिसमा लिएका थियौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यो कुरा जान भनेको छ, यो कुरा गर भनेको छैन। ल तिमी चाहिँ ख्रीष्टभित्र मृत्युको लागि बत्तिसमा आउँछ अहिले, त्यो भनेको छैन, भइसक्यो भन्नेछ। यो कहिले भयो? पवित्र आत्माले गर्नुभयो। कहिले? जब विश्वास गरे पछि मात्र यो सिक्न थाल्छौ, जान्न थाल्छौ। त्यसैले थाहा छैन, थाहा छैन भनेको छ। पवित्र आत्मा तिमीहरू भित्र छ, थाहा छैन। तिमी ख्रीष्टसँग मरिसक्यो, थाहा छैन है, भरिघरि। अब अर्को कुरा, ख्रीष्टसँगै हामी पापको सम्बन्धमा मृत्यु भनेपछि पाप भन्ने त्यो मालिकबाट हामी काट्छौँ। अब यो अझ स्पष्ट पार्न चाहन्छ। यसकारण हामी उहाँसँगै ख्रीष्टसँगै बक्तिसँग भनेको सँगै पार्नु, एक बनाउनु, जस्तो कि अहिले हेर्दैछौ उहाँसँगै कसरी बक्तिस्माद्वारा पवित्र आत्माले गर्नुभएको यो वास्तविकता कामद्वारा मृत्युभित्र गाडियौ र जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनु भयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्छ। हामीलाई जीवन दिएको छ, अब हिँड भन्नुभएको छ। अब हामीलाई जीवनले नदिएकन हिँडेर भन्नुहुन्न होला नि प्रभुले। हामीले भन्छ हाम्रो छोराछोरीलाई है कि उसले गर्नै नसक्ने काम पनि गर भन्छ र उसलाई चाहिँ 10 रुपियाँ नदिकन उसलाई चाहिँ 14 किलो ल्याऊ भन्छ र हामीले भन्दैनौँ। त्यस्तै पनि परमेश्वरलाई जीवन दिनु भएको छ, अब हिँड हुन्छ। कसरी दिनु? ख्रीष्टसँगै हामीलाई उहाँको बत्तिसमाद्वारा उहाँको बौरी उठाइमा एक पार्नु भएको छ। यो गहिरो सत्यता हो। अब यहाँ लेखिएको छ पापमा लिए, किनकि यदि हामी उहाँको मृत्युको समानतामा एकै साथ जोडिएका छौँ भने बत्तिसमाले एउटै बनाउने काम गर्छ। यो देखाए मैले देखाउन ल्याएको कारण त्यो एउटै बुझ्न सकियोस् भनेर एउटै बनाउने हो। के जस्तो भने एउटा तपाईँले चाहिँ तपाईँको एउटा कपडा छ, रुमाल छ, अनि त्यो रुमाल सेतो छ अहिलेको लागि उदाहरणको लागि, अनि तपाईँले एक बाल्टिन पानीमा चाहिँ तपाईँले रातो रङ लगाइदिनु भयो, रातो रङ मिसाइदिनु भयो, रातो छ। तपाईँले अब त्यो सेतो रुमाललाई पानीभित्र बत्तिसमा दिनुभयो भने, डुबाउनु भयो भने के हुन्छ? यसो निकाल्नु त रातो भएर निस्किन्छ। ओके, किनभने रुमाल पानीभित्र मात्र गएको होइन, पानी पनि रुमालभित्र छिरिया छ, त्यो रङले रुमाललाई रातो पार्दछ। परमेश्वर हामीभित्र आउनु भएको मात्र हामीलाई परमेश्वरभित्र पनि राखेको छ, अनि उहाँ हामीभित्र पनि, अनि हामी उहाँभित्र यो गइरहेछ है, यो भाष भइसकेको छ। यसको नतिजा के हो भने उहाँसँग हामी एकैसाथ जोडिएका छौँ, अनि जब हामी एकैसाथ जोडिएका छौँ संसारले हामीलाई हेर्दा कसलाई देख्नुपर्छ होला? यसको व्यवहारिक पक्षमा संसारले तपाईँलाई र हामीलाई सामूहिक रूपमा हेर्दाखेरि ख्रीष्टलाई देख्नुपर्छ। यो वास्तविक हुनुपर्छ, यो गरिसक्नुभयो होला, हामीले यो अभ्यास गर्नु परेछ, यो नयाँपनामा हिँड्नुपर्छ। अब यहाँ लेखेको छ पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन। के बताएको छ भने किन हामी ख्रीष्टसँगै मर्नु पर्यो? हामी आफै हामीले आफूलाई ख्रीष्टसँग मारे त होइन, जब हामीले विश्वास गर्यौँ पवित्र आत्माले ख्रीष्टको मृत्युमा हामीलाई एक बनाइदिनु भयो। किन यो आवश्यक पर्यो? किनभने हाम्रो पुरानो मालिक पापबाट चट्ट काट्नले, हाम्रो पुरानो मालिक पाप, पाप स्वभाव, आदमदेखि आएको पाँच स्वभावबाट हामीलाई छुट्याउनलाई, अर्थात् हामी पापदेखि मर्न सकोस्, हामी पापको निम्ति मरेका छौँ भनेर यो वास्तविक हुन सकोस् भनेर हामीलाई क्रुसमा तानियो। यहाँ लेखेको छ पापको शरीर बेकममा होस् भनेर, यो शरीरको कुरा गरेर त्यहाँ चाहिँ पहिला चाहिँ पापको निम्ति जिउँछ, तपाईँको हात खुट्टा मुख त्यो पुरानो मालिक पापले भनेको अनुसार जिउनुहुन्थ्यो, तर अब त्यो मालिकबाट छुट्याउनलाई तपाईँलाई चाहिँ क्रुसमा तानिदिनु भयो। जब क्रिस क्रुसमा मर्नुभयो, यो कहिले थाहा पाउँछौँ, जब यो पढ्छौँ र विश्वास गर्छौँ, भनेपछि विश्वास गरेको दिन हामीलाई यो थाहा हुँदैन, भइसक्यो, तर क्रमिक रूपमा उहाँले सिकाउनुहुन्छ र उहाँले भन्नुहुन्छ यो जान नम्बर एक, यो जान थाहा गरे। रोगी छमा तिनवटा शब्दहरू म देखाउन लगाएर चाहिँ अन्त गर्छ। पहिलो चाहिँ जान्नु पर्यो, यो तिन दिन हामीले के गरिरहेको छ, हामीलाई ज्ञान दिइरहेछ, ज्ञान नपाइकन हामी हिँड्न सक्दैनौँ, तर ज्ञान पाएर मात्र हुँदैन, जान्यो अरे ल त्यो पुरानो मान्छे, अब जुन मेरो पुरानो स्वभाव पाप छ नि त्यस मालिकको मैले सेवा गर्नु पर्दैन रहेछ, त्यस र मेरो सम्बन्ध काटिएको रहेछ, अनि उदाहरणको लागि के जस्तो भने एउटा जहाजमा हामी यात्रा गरे जस्तो जहाँ चाहिँ एउटा जहाज चलाउने एउटा कप्तान हुन्छ होइन, त्यो कप्तानले त्यो जहाजमा भएका सबैलाई अर्डर गर्छ, यसरी खुवाउनु, यसरी पकाएर लगाउनु, यसरी पाल लगाउनु, सब भनिरहेछ। तर हाम्रो जीवनमा पनि एउटा त्यस्तै थियो, यो जहाज चलाउने पुरानो मान्छे थियो हाम्रो प्रभु येशूलाई पाउन अगाडि, अनि तर प्रभु येशूलाई विश्वास गरेको दिन उहाँ चाहिँ यो जहाजको मालिक हुन आउनु भएको छ, अनि तपाईँ भन्नुहोला अनि त्यो पुरानोलाई के हुन्छ, त्यो पुरानोलाई बाँधेर राखेको छ, त्यो चाहिँ यहाँ छ तर त्यसको शक्ति तोडिदिनु भएको छ, अनि यहाँ चाहिँ मृत्यु भन्ने शब्द प्रयोग गरेको छ, त्यसको लेखि हामी मरिसौँ, त्यसको कुरा सुन्नु पर्दैन। तर यो कुरा हामीले जानेपछि हामीले के गर्नुपर्छ, एघार पद पहिला चाहिँ जान भन्नुभएको छ, तिमी पुरानो मालिकको अधीनमा छैनौ, एघार पद यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, पुरानो मालिकको आफू म दास छैन, त्यसको शक्ति उहाँले तोडिदिन सक्नुभयो, उसलाई बाँधेर राखिएको छ भने जस्तै साँच्चै मरेका छौ, तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरको निम्ति जिउँदा भएका थाहा हुनुपर्छ, पहिला जान अनि त्यसपछि थाहा के भने, पहिला यो ज्ञान हुनु पर्यो साँच्चै नै म पापको सेवा गर्नु पर्दैन। तपाईँलाई थाहा छ धेरै क्रिस्चियनहरू छन् विश्वासी भन्नेहरू जसले भन्छ अहिले पाप त गर्नै पर्छ, पाप त गर्नै पर्छ, हामी संसारमा छौँ शरीरमै छौँ गर्नै पर्छ, प्रभु येशूको वचनले भनेको छ पहिला जान कि पापको दास हुनु पर्दैन, किनभने तिमीलाई मैले मृत्युमा पुऱ्याए, मृत्यु हुनासाथ सम्बन्ध विच्छेद भयो त्यो पुरानो मालिकसँग, अनि तिमीलाई दौडी उठाए, अनि म चाहिँ तिम्रो जीवन नयाँ मालिक म हो, त्यसैले अब मेरो सेवा गर भन्नुहुन्छ भने पापको सेवा गर भन्नुहुन्न है, त्यो पापको मालिकको निम्ति चाहिँ तिमी मरेको खाना म प्रति चाहिँ जिउनु भएको खाना, त्यसैले पहिला जान अनि खान, तर त्यति बेला त पुग्दैन, जान अनि खान, अनि तेस्रो चाहिँ के हो भने अब सुनप, त्यसको आगे यो हात हिजो हामी हेरेको थियौँ नि यो शरीरका अङ्गहरू सब अब परमेश्वरको हातमा सुनप, यो शरीर अब फुत्किएको छ त्यो पुरानो मालिकबाट, अब यो फुत्किएको शरीर कि हामीले धेरै कुराको सेवा गरिन सक्छौँ कि हामी नयाँको सेवा गर्न सक्छौँ, रोजाइ तपाईँको हरेक दिन, अनि यहाँ त्यसैले तेह्र पदमा भनेको न त आफ्ना अङ्गहरूलाई नै अधर्मका हतियारको रूपमा पापको बस्न सुन्छ, त्यो पुरानो मालिकको पाप मालिक पापको बस्न नसुन्छ भन्ने छ, तर मरेकाहरूबाट जिउँदो भए झै गरी कसरी मरेकाहरूबाट जिउँदो भए बप्तिस्मा पवित्र आत्माले हामीलाई ख्रीष्टभित्र उहाँको बौद्ध ठाउँमा एकसाथ जोडिदिनु भएकोले उहाँको जीवन हामीमा भएको छ, जिउन भए झै गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुन्क, परमेश्वरको वशमा सुन्क, तपाईँको शरीरलाई भनेको छ मेरो शरीरलाई, पहिला जान स्वतन्त्र छ, खान स्वतन्त्र छु भनेर विश्वास गर, स्वतन्त्र छैन म त सेवा गर्नुपर्छ भन्यो भने चाहिँ तपाईँले यो सत्यताको आशिष पाउनुहुन्न, तर जब तपाईँले ठान्नुहुन्छ अथवा विश्वास गर्नुहुन्छ त्यो अनुसार तपाईँले चाहिँ हिसाब गर्नुहुन्छ हो भनेर तब तपाईँले आफूलाई सुम्पन सक्नुहुन्छ। किन धेरैजनाले परमेश्वरलाई आफ्नो शरीर सुम्पिँदैनन्? किनभने उनीहरूले ठान्छन् सुम्पिन सकिँदैन, अब यही सकिन्छ तर सकिँदैन। अनि अन्तमा चाहिँ योसँग जोडिएकोले है म रोमी 12:1 चाहिँ वास्तवमा यसबाट आएको कुरा हो। यस कारण भाइहरू परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, परमेश्वरले यस्तो काम गरिदिनु भएकोले पवित्र आत्माद्वारा तपाईँलाई पापको निम्ति मरेको बनाउनु भएको छ, ख्रीष्टसँग जीवित बनाउनु भएकोले आफ्ना शरीरहरूलाई तिमीहरूले जिउँदो बलिदानको रूपमा चढाइदियो, पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदियो, यही तिमीहरूको उचित सेवा हो। हुन्छ, परमेश्वरलाई धन्यवाद होस् यी कुराहरूको लागि।